अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, था संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक,
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड,
सेन्चुरी कमर्शियल बैंक लिमिटेड,
सरल बैंकिंग सबैका लागि।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। डिजेल र पेट्रोलको मूल्य प्रति लिटर 10 रुपियाँले घट्यो, निगमलाई लिटरमै 32 रुपियाँ घाटा, सरकार 63 रुपियाँ कर उठाउँछ। भारतमा बिजुली निर्यात, एकै दिनमा विद्युत प्राधिकरणले कमायो 94 लाख रुपियाँ। चुनावपछि पनि बैङ्कमा बढेन निक्षेप, चालु वर्षमा 1,80,000,000,000,000 निक्षेप सङ्कलन हुँदा 477,000,000,000,000 ऋण गयो। फास्ट्र्याकमा 2 चिनिया कम्पनी निलम्बित, छिटो र गुणस्तरीय काम नगरेको आरोप। र बागमती प्रदेश र पोखरा महानगरलाई सबैभन्दा धेरै अनुदान, बागमतीलाई 20,32,00,000,000, पोखरालाई 2,38,00,000,000 अनुदान दिइयो। पर्याप्त विद्युत उत्पादन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणले बिहिबारदेखि भारतमा विद्युत निर्यात सुरु गरेको छ। प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज आइआइएक्समा 39 मेगावाट विद्युत बिक्री सुरु गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार त्रिशुली देवीघाट जलविद्युत आयोजनाको 39 मेगावाट बिजुली 24 घन्टा भारततर्फ निर्यात सुरु भएको छ। देशभित्र जलविद्युत आयोजनाहरूमा जल प्रवाह बढ्दै जाँदा स्वदेशी उत्पादन पनि बढेकोले निर्यात थालिएको हो। प्राधिकरणले विद्युत प्रतिस्पर्धी बजार औसत 7.30 भारतीय रुपियाँमा बिक्री गरेको छ। उहाँले भन्नुभयो, अब शनिबारदेखि क्रमिक रूपमा अन्य सूचीकृत आयोजनाको विद्युत पनि भारततर्फ निर्यात सुरु गर्छौँ। बिहिबार मात्रै करिब 1 करोड नेपाली रुपियाँको विद्युत निर्यात भएको छ। कमिसन तथा वेलिङ चार्ज घटाउँदा प्राधिकरणले करिब 94 लाख रुपियाँ प्राप्त गरेको छ। कारोबारमा शनिबारदेखि कालीगण्डकी मर्स्याङदी विद्युत निर्यात सुरु गर्ने उहाँले जानकारी गराउनु भएको छ। कालीगण्डकीको 140 मेगावाट, मर्स्याङदीको 68 मेगावाट निर्यात गर्ने तयारीमा प्राधिकरण जुटेको छ। कोइला सङ्कटको कारण भारत अहिले विद्युतको माग अत्याधिक रहेकोले यो वर्षातभर महँगोमा बिजुली बेच्न पाउने आशा प्राधिकरणको रहेको छ। भारतीय बजारमा निर्यात सुरु गरे पनि हाललाई आयात भने रोकिएको छैन। खास गरी पश्चिम नेपालमा विद्युत आपूर्ति सन्तुलन गर्नका लागि भारतबाट दिउँसोको समयमा आयात भइरहेको छ। प्राधिकरणका अनुसार बुधबार 34,313 मेगावाट घन्टा विद्युत खपत भएकोमा 3,356 मेगावाट घन्टा विद्युत आयात भएको देखिएको छ। घिसिङका अनुसार करिब 2 साता भारतबाट सामान्य आयात निरन्तर हुनेछ। पूर्वी नेपालबाट पश्चिममा आपूर्ति गर्न प्रसारण लाइनको सीमितताका कारण टनकपुरबाट आयात गरिएको हो। भरतपुर बर्दाघाट 400 केभी प्रसारण लाइन निर्माण नसकिएकोले यस्तो समस्या रहेको छ। प्राधिकरणले यो वर्षातमा भारतीय खुल्ला बजारमा 500 मेगावाटसम्म बिजुली बिक्री गर्ने योजना बनाएको छ। प्राधिकरणले भारतीय खुल्ला बजारमा निर्यात गर्नका लागि हालसम्म 6 आयोजनाबाट 364 मेगावाट अनुमति पाएको छ। गत चैतमा कालीगण्डकी 1 को 140 मेगावाट, मध्य मर्स्याङदीको 68 मेगावाट, मर्स्याङदीको 67 मेगावाट, निजी क्षेत्रको लिखु 4 को 41 मेगावाट विद्युत आइआइएक्समा सूचीकृत हुने अनुमति पाएको हो। हालैका अनुमतिको अतिरिक्त व्यवस्थाका आधारमा प्राधिकरणले 412 मेगावाटसम्म बिजुली बिक्री गर्न पाउने प्रमुख कार्यकारी निर्देशक घिसिङको बनाइरहेको छ। गत चैतमा सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको नेपाल भारत संयुक्त दृष्टिकोणमा नेपाल भारत विद्युत व्यापार सहज बनाउँदै जाने उल्लेख गरिएको छ। बिजुली भारत निर्यात गोरखापत्र दैनिकमा समाचार रहेको छ। नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य 10-10 रुपियाँले घटाएको छ। निगमले बिहिबार राति 12 बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाउने निर्णय गरेको हो। निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार तत्कालको लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रति लिटर 10 रुपियाँ घटाउने निर्णय भएको हो। करको दर रेटको सन्दर्भमा मन्त्री परिषदले जेठ 10 गतेको निर्णय अनुसार अर्थ मन्त्रालयले जेठ 17 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहिबार राति 12 बजेदेखि लागू हुने गरी घटाउने निर्णय गरेको छ। सहप्रवक्ता कार्कीले भन्नुभयो, मूल्य समायोजन पश्चात पेट्रोलको खरिद बिक्री मूल्य 170 रुपियाँ र डिजेलको 153 रुपियाँ, मट्टीतेलको 153 रुपियाँ कायम भएको छ। इन्धनमा भइरहेको मूल्य वृद्धि र त्यसले पारेको चौतर्फी असर कम गर्न कर समायोजन गरी मूल्य घटाउने चौतर्फी दबाव रहेको थियो। मूल्य वृद्धि नियन्त्रण गर्न भारतले कर घटाएर उपभोक्तालाई राहत दिन प्रयास गरेको थियो। यहाँ पनि पूर्वाधार घटाउने कर घटाउने बारे आवश्यक अध्ययन गर्न मन्त्री परिषदले अर्थ मन्त्रालय जिम्मा दिएको छ। गत शुक्रबार मन्त्री प्रतिनिधि सभाको बैठकमा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गरेर मूल्य घटाइने जानकारी गराउनु भएको थियो। मन्त्री बडुले प्रतिनिधि सभामा जानकारी गराएको दुई दिनपछि अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धि समायोजन गरिने बताउनु भएको थियो। अर्थले कर यथावत राखेर पूर्वाधार कर बराबरको रकम फिर्ता गरिदिने जनाएको छ। यो नीति निगमको हित र प्रक्रिया सम्मत नरहेको निगमका पूर्व कार्यका निर्देशक सुरेन्द्र कुमार पौडेलले बताउनु भएको छ। कर होस् वा मूल्य, भर्खरै बजेटसँग ल्याइएको आर्थिक विधेयकमा आउनु पर्थ्यो, त्यसो भएन। अर्थले शोधभरना गरिदिने भन्ने छ, त्यसका आधारमा सञ्चालक समितिले निर्णय गर्नु प्रक्रिया सम्मत भएन। पौडेलले भन्नुभयो, त्यसमा पनि सरकारले सोझै कर छुट दिँदा उपभोक्ताले करिब 12 रुपियाँ छुट पाउँथे। भ्याट, ढुवानी कमिसन, डिलर र कमिसन पनि बस्थ्यो, तर प्रति लिटर 10 रुपियाँ भनेर पनि रिफन्डको नीतिले उपभोक्ताले छुट पाउने करिब 7 रुपियाँ मात्रै हो। उहाँले भन्नुभयो, अर्थको निर्णय निगममा लगानी गरिदिएको जस्तो देखिएको उहाँले बताउनुभयो। निगमलाई अनुदान दिएको हो वा ऋण, यो सेयर बापत लगानी गरिदिएको हो, नीति स्पष्ट छैन। उहाँले भन्नुभयो, आइओसीबाट मूल्य बढेर आएको छ, तर यहाँ उल्टो उपभोक्ता मूल्य घटाएको छ। यो निर्णय निगमको हितमा देखिँदैन, यसले दीर्घकालीन असर पार्छ। अहिले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण निगमको नोक्सानी चुलिएको छ। मूल्य समायोजन पश्चात निगमलाई पेट्रोलमा प्रति लिटर 31 रुपियाँ 41 पैसा र डिजेलमा 28 रुपियाँ 33 पैसा, खाना पकाउने ग्यासमा प्रति सिलिन्डर 751 रुपियाँ घाटा रहेको छ। मट्टीतेल हवाई इन्धनमा भने नाफा रहेको छ। समग्रमा 15 दिनमा निगमलाई 3,89,00,00,000 नोक्सानी रहेको छ। सहप्रवक्ता कार्कीले भन्नुभएको छ, जुन महिनाका लागि पहिलो किस्ता बापत 16 अर्ब र बाँकी बकौता बापतको 16 अर्ब गरी 32 अर्ब रुपियाँ भुक्तानी गर्न समेत बाँकी रहेको छ। इन्धनमा कर हटेन, 10 रुपियाँ मूल्य घटाइयो। कान्तिपुर दैनिकमा समाचार रहेको छ। आगामी आर्थिक वर्ष 2079-80 को अन्तर सरकारी वित्त हस्तान्तरण मार्फत 7 प्रदेशले 1,29,46,00,00,000 रुपियाँ केन्द्र सरकारबाट अनुदान पाएका छन्। त्यसै गरी 753 स्थानीय तहले 3,37,16,00,000 रुपियाँ पाएका छन्। सरकारले आगामी वर्षका लागि प्रदेश र स्थानीय तहलाई गरी कुल 4,29,83,00,00,000 रुपियाँ अनुदान छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले 15 जेठमा आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई 61,43,00,00,000, स्थानीय तहलाई 1,23,00,00,000 बजेट छुट्याएको बताउनु भएको थियो। त्यस्तै सशर्त अनुदानमा प्रदेशलाई 57,17,00,00,000 र स्थानीय तहलाई 1,83,72,00,00,000 अनुदान पाएका छन्। पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदानमा प्रदेशलाई 6,30,00,00,000 र स्थानीय तहले 7,27,00,00,000, विशेष अनुदानतर्फ प्रदेशले 4,56,00,00,000 र स्थानीय तहले 9,14,00,00,000 रुपियाँ पाएका छन्। सरकारले 7 प्रदेश सरकारलाई विनियोजन गरेको अनुदानमध्ये सबैभन्दा धेरै रकम बागमती प्रदेशले पाएको छ, सबैभन्दा कम गण्डकी प्रदेशले पाएको छ। बागमती प्रदेशले 20,32,66,00,000 पाउँदा गण्डकी प्रदेशले 16,54,32,00,000 रुपियाँ पाएको छ। त्यस्तै प्रदेश एकले 19,09,91,00,000, मध्य प्रदेशले 19,15,09,00,00,000 लुम्बिनी प्रदेशले 18 अर्ब 47 करोड 64 लाख, कर्णाली प्रदेशले 18 अर्ब 30 करोड 61 लाख, सुदूरपश्चिम प्रदेशले 17 अर्ब 55 करोड 53 लाख रुपियाँ पाएको छ। महानगरपालिकामा विराटनगर महानगरपालिकाले 1 अर्ब 21 करोड 85 लाख पाउँदा ललितपुरले 1 अर्ब 21 करोड 89 लाख, वीरगन्जले 1 अर्ब 44 करोड 86 लाख, भरतपुरले 1 अर्ब 80 करोड 26 लाख, काठमाडौँले 2 अर्ब 3 करोड 91 लाख र सबैभन्दा धेरै पोखराले 2 अर्ब 58 करोड 46 लाख रुपियाँ पाएका छन्। महानगरहरूमा 10 अर्ब 31 करोड 29 लाख रुपियाँ अनुदान दिँदा 11 उपमहानगरपालिकामा 10 अर्ब 42 करोड 31 लाख रुपियाँ, 276 नगरपालिकामा 1 खर्ब 33 अर्ब 46 करोड 2 लाख रुपियाँ, 460 गाउँपालिकामा 1 खर्ब 46 अर्ब 17 करोड 54 लाख गरी 3 खर्ब 37 करोड 16 लाख रुपियाँ स्थानीय तहलाई अनुदान दिएको छ। बागमती प्रदेश र पोखरा महानगरलाई सबैभन्दा धेरै अनुदान नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। स्थानीय चुनाव सकिएको 2 साता बितिसक्दा पनि बैङ्किङ प्रणालीमा अपेक्षा अनुसार निक्षेप सङ्कलन हुन सकेको छैन। अझ चुनाव अघि बैङ्कबाट बाहिरिएको हाराहारीको पनि निक्षेप सङ्कलन हुन नसकेको बैङ्करहरूले बताएका छन्। कर्जाको माग भए पनि प्रभाव गर्ने क्षमता नभएका बैङ्करहरूको स्रोत नै नबढेपछि यति बेला लगानी योग्य पुँजी अभाव कायमै रहेको छ। चुनाव सकिएर जेठ सुरु भएको दुई सातासम्म बैङ्कहरूमा 13 अर्ब रुपियाँ मात्रै निक्षेप बढेको छ। जेठ पहिलो साता 7 अर्ब र दोस्रो साता 6 अर्ब रुपियाँ निक्षेप सङ्कलन भएको नेपाल बैङ्कर सङ्घले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो हिसाबले निक्षेप सङ्कलन हुँदा जेठ 13 गतेसम्म सञ्चालनमा रहेका 27 वाणिज्य बैङ्कको कुल निक्षेप 43 खर्ब 83 अर्ब रुपियाँ पुगेको छ। सो कुल निक्षेप विदेशी मुद्राको निक्षेप 1 खर्ब 10 अर्ब रुपियाँ रहेको छ। गत वैशाखमा 30 गते चुनाव अघि 1 अर्बौँ निक्षेप बाहिरिएको थियो। नेपाल बैङ्कर सङ्घकै तथ्याङ्क अनुसार वैशाख महिनाभर वाणिज्य बैङ्कबाट मात्रै 26 अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ। बैङ्करहरूले भने चुनावपछि बैङ्किङ प्रणालीमा राम्रै निक्षेप फर्कने अपेक्षा गरेका थिए। नेपाल बैङ्कर सङ्घका अध्यक्ष अनिल कुमार उपाध्यायले चुनावपछि जति अपेक्षा गरेको हो त्यति रकम जम्मा नभएकोले अचम्मित भएको बताउनुभयो। अहिले सातामा 6-7 अर्ब रुपियाँ निक्षेप सङ्कलन हुनुलाई उहाँ चुनावपछिको खासै फरक नपरेको सामान्य नै रहेको तर्क गर्नुभएको छ। जति पैसा गयो त्यति 2 सातादेखि 1 महिनाको पेरिफेरीमा केही पैसा मात्रै प्रणालीमा आएको देखिन्छ। कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सङ्घका अध्यक्ष उपाध्यायले भन्नुभयो, चुनावले खासै सिग्निफिकेन्ट परिवर्तन ल्याएको देखिँदैन। 2-3 हप्ता अघि कर्जा घटेको थियो तर अहिले 4 अर्बले बढेको छ। कर्जा बढ्नु भनेको लगानीमा जानु हो। यसै गरी नेपाल बैङ्कर सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले अघिल्लो पटक चुनावमा पनि खासै निक्षेप नबढेको र अहिले पनि खासै नबढेको तर्क गर्नुभएको छ। चुनाव पछि पनि बैङ्कमा बढेन निक्षेप, अन्नपूर्ण पोस्टमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यावसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगतको प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्कमा।
यस कार्यक्रमका साथमा कृषि विकास बैंक लिमिटेड, तपाईं हाम्रो घर आँगनको बैंक,
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड,
सेन्चुरी कमर्सियल बैंक लिमिटेड,
सरल बैंकिंग सबैका लागि।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनी बीच मर्जर वा प्राप्ति प्रक्रिया सुरु भएपछि लामो समय सेयर कारोबार रोक्ने अहिलेको परिपाटी चाँडै हट्ने भएको छ। नेपाल धितोपत्र बोर्ड सेवन मर्जर तथा प्राप्ति प्रयोजनका कारण लामो समय सेयर कारोबार रोकिन थालेपछि यसको निकास खोज्न थालेको हो। बोर्डले यस विषयमा अध्ययन गरी आवश्यक निकासी निकाल्न कार्यदल टास्क फोर्सलाई जिम्मा दिइसकेको जानकारी दिएको छ। बोर्डका अध्यक्ष रमेश कुमार हमालले लामो समय लगानीकर्ताको सम्पत्ति मर्जर तथा प्राप्तिका नाममा बन्धक बनाउन नहुने भन्दै यसको निकासीका लागि बोर्ड गम्भीरताका साथ अघि बढेको बताउनुभयो। यसका विषयमा नेपाल राष्ट्र बैङ्क र नेपाल स्टक एक्सचेन्ज नेप्सेसँग छलफल भइसकेको र दुवै निकायले सकारात्मक रहेकोले आगामी 15 दिनभित्र निकास निस्कने विश्वास हमालले ले गर्नुभएको छ। यो विषयमा छिटो निकास निकाल्नुपर्ने भएकोले टास्क फोर्सलाई जिम्मा दिएको उहाँको तर्क रहेको छ। टास्क फोर्सले विशेष गरी बैङ्क तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ति प्रयोजनका लागि के कति समय कारोबार रोक्का गर्दा ठिक हुन्छ भन्ने विषयमा अध्ययन गर्ने हमालले जानकारी गराउनु भएको छ। भारतले चिनी निकासीमा प्रतिबन्ध घोषणा गरेपछि नेपालका चिनी मिलहरूले आफूखुसी मूल्य बढाएका छन्। साता अघि भ्याटसहित 85 रुपियाँ किलोमा चिनी बेचिरहेका उद्योगहरूले अहिले 90 रुपियाँ लिन थालेका छन्। इस्टर्न सुगर मिलका बजार प्रबन्धक वीरेन्द्र कुमार शाहले अहिले भ्याटसहित 90 रुपियाँ किलोमा चिनी बिक्री गरिएको बताउनुभयो। साता अघि 85 रुपियाँ किलोमा बिक्री गरेको तर बजारको अवस्था हेरेर मूल्य घटबड हुन सक्ने उहाँले बताउनुभएको छ। सरकारले स्वदेशी उद्योगहरूको उत्पादनमा बजारमा आएको चिनीको एलसी खोल्न रोक लगाएको छ। खाद्य सुरक्षाका लागि भारतले 2 महिनालाई चिनी निकासीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालका चिनी मिलहरूले आफू खुसी किलोमा 5 रुपियाँ मूल्य बढाएर आयकर्ताको दाबी रहेको छ। चिनी आयातकर्ताहरूले सरकारले उद्योग बचाउने नाममा उद्योगीलाई मनपरी गर्न दिएको आरोप लगाएका छन्। सरकारले उखुको मूल्य तोक्ने र चिनीको मूल्य नतोकिदिनाले चिनी मिलहरूले बजारको अवस्था हेरेर कार्टेलिङ गर्ने गरेको उहाँहरूको तर्क रहेको छ। 2 दशक चिनी उद्योगमा काम गरेका चिनी आयातकर्ता नवरतन लुनियाले सरकारले एलसी खोल्न नदिएका कारण असारपछि चिनीको मूल्य प्रति किलो 100 रुपियाँ भन्दा माथि पुग्ने चेतावनी दिनुभएको छ। स्वदेशी कपडा उद्योगहरूले नेपालमा वर्षेनी 1,00,000,000 बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दावी गरेका छन्। नेपाल कपडा उद्योग सङ्घले नेपालमा वार्षिक 6 अर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा 1 खर्ब मात्रै रहेको जनाएका छन्। नेपालमा 6 खर्बको कपडा खपत रहेकोमा वैध माध्यमबाट भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी 1 खर्बको मात्रै रहेकोले वैधानिक आपूर्ति 5 खर्ब न्यूनीकरण भएको देखिन्छ। सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको छ, भारतसँग खुल्ला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ता सहज पहुँचको ठूलो परिमाणमा कपडा आउने गरेको छ भने चोरी पैठारी तथा न्यून बजारीकरण 5 खर्बको कपडा आयात कुनै हिसाब नै छैन। सङ्घका अनुसार मुलुकभित्र सञ्चित उद्योगबाट उत्पादित र भन्सार नाकाबाट आधिकारिक रूपमा आयात भएको कपडाको हिस्सा 15% छ भने बाँकी 85% कपडाको सीमावर्ती भारतीय बजारबाट अनाधिकृत रूपमा भित्रिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा झन्डै 18 खर्ब रुपियाँ बराबरको बजेट कार्यान्वयन हुन नसक्ने दावी अर्थविदहरूले गरेका छन्। आइक्यानले बिहिबार आयोजना गरेको बजेट अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले बजेट कार्यान्वयन हुन नसक्ने तर्क गरेका हुन्। आइआइडिएसका कार्यकारी निर्देशक डाक्टर विश्वास गौचनले कुनै पनि हालतमा यो आकारको बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभयो। बजेट कार्यान्वयन भइहाले पनि मुद्रास्फीति चरको दबाव सिर्जना हुने उहाँको तर्क रहेको छ। विगतमा 2 वर्षमा लगातार निर्वाचन केन्द्र बजेट आएको बताउँदै उहाँले यसपालि बजेट वृद्ध भत्ताको उमेर घटाएर सरकारले नीतिगत अतिवाद ल्याएको बताउनुभयो। नेपालको औसत उमेर बढेर 72 वर्ष पुगेको छ। यस्तो वृद्ध भत्ता पाउने उमेर घटाएर सरकारले रिग्रेसिभ नीति ल्याएको छ उहाँको तर्क रहेको छ। सरकारले बजेट मार्फत कृषिमा रूपान्तरणकारी नीति ल्याउने सकारात्मक रहेको बताउँदै गौचनले एकै वर्षमा 20% आयात घटाउनु भने असम्भव रहेको बताउनुभएको छ। एकै वर्षमा 20% आयात घटाउनु सरकारले कुनै आधारमा नै तयार पारेको छैन। त्यसमाथि रासायनिक मल चालु वर्षमा 27 अर्ब रुपियाँ अनुदान दिएकोमा त्यसलाई पनि घटाएर 15 अर्बमा झारिएको उहाँले बताउनु भएको छ। सन् 2022 को 5 महिनामा मेमा 53,608 विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अप्रिलको तुलनामा 4,500 कम हो। सन् 2022 को सुरुबाट नै पर्यटक आगमन दर सुधार हुँदै आएको हो। जनवरीदेखि मेसम्म 1,90,000 पर्यटक नेपाल भ्रमण गरेका छन्। सन् 2022 को पहिलो महिना जनवरीमा करिब 17,000 पर्यटक घुम्नका लागि नेपाल आएका थिए। दोस्रो महिना फेब्रुअरीमा 20,000, मार्चमा 42,000, अप्रिलमा 58,248 पर्यटक नेपाल भ्रमण गरेका थिए। कोभिडको जोखिम कम भएसँगै सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किने क्रममा रहेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट्र्याकमा सुरुङ निर्माणको जिम्मा पाएका दुईवटा चिनिया कम्पनीलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै निलम्बन गरिएको छ, जसमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङदा इन्जिनियरिङ कर्पोरेसन रहेको छ। फास्ट्र्याकको परामर्शदाता ओसियन इन्जिनियरिङ कर्पोरेसन, कोरिया एक्सप्रेस वे कर्पोरेसन एन्ड पिङवे इन्जिनियरिङ कन्सल्टेन्ट जेबीले दुवै कम्पनीलाई गत मे 23 पत्र पठाउँदै निलम्बन गरेको सूचित गराएको हो। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 खरिद दर 123.88 रुपियाँ, बिक्री दर 124.48 रुपियाँ, युरो 1 खरिद दर 132.46 रुपियाँ, बिक्री दर 133.19 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 खरिद दर 155.51 रुपियाँ, बिक्री दर 156.26 रुपियाँ, स्विस फ्रेन्क 1 खरिद दर 129.07 रुपियाँ, बिक्री दर 129.69 रुपियाँ, जापानी एन 10 खरिद दर 9.55 रुपियाँ, बिक्री दर 9.60 रुपियाँ, कतारी रियाल 1 खरिद दर 33.93 रुपियाँ, बिक्री दर 34.09 रुपियाँ, थाई बाट 1 खरिद दर 303.60 रुपियाँ, बिक्री दर 3.62 रुपियाँ, मलेसियन रिङ्गिट 1 खरिद दर 28.21 रुपियाँ, बिक्री दर 28.35 रुपियाँ, कुवेती दिनार 1 खरिद दर 404.70 रुपियाँ, बिक्री दर 406.66 रुपियाँ, र बहराइन दिनार 1 खरिद दर 328.58 रुपियाँ, बिक्री दर 330.17 रुपियाँ रहेको छ। हाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।